إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار اس سے پچھلے درس میں بدعت کے نقصانات سے متعلق تین باتیں ہم نے دیکھی تھی. وہ تین چیزیں کیا ہیں؟ بدعت کے نقصانات میں سے تین نقصانات پچھلے درس میں ہوئے تھے. وہ پہلا نقصان نمبر ایک، ہر بدعت گمراہی ہے. تو معلوم ہوا کہ بدعت گمراہی ہے. جو آدمی بدعت میں مبتلا ہو وہ ہدایت پر نہیں ہے، وہ آدمی گمراہ کہلانے کا زیادہ حقدار ہے. نمبر دو، دوسرا نقصان، ہر بدعت کا انجام جہنم ہے. اس اعتبار سے جو انسان بدعت پر عمل کرے، بدعت کو اچھا سمجھے، وہ کہاں جائے گا؟ جہنم میں جائے گا، الا ہے کہ اللہ اس کو معاف کر دے. یہاں یہ سوال پیدا ہوتا ہے، کیا بدعت معاف ہو سکتی ہے یا نہیں؟ کیا بدعتی کو توبہ کی توفیق نہیں ہوتی؟ اس اعتبار سے کیا بدعت معاف ہو سکتی ہے؟ اگر اسی میں اس کی موت ہوگی تو مغفرت ہوگی؟ جیسا سوال ویسا جواب، سوچنا ضروری نہیں، سوچیے. جی، بے علمی پر خاتمہ ہوا تو معاف ہے، اور نہیں تو توبہ کرنے سے معاف ہوگی. یہ دوسری بار سے جواب ہے. کیا بدعت میں مبتلا ہونے والا یقیناً جہنمی ہے؟ یقیناً نہیں ہے، شک ہے اس میں. یہاں آئے تو نہا دھو کے ایک دم وضو کر کے سکون سے آنے کیا ہے؟ دیکھیں، دین ایک ہے، سطحی لیول پہ ہم سیکھیں، کچھ چیزیں یاد کر لیے بس، لیکن واقعی نصوص کو جمع کرنا اور ان سے جو بات سامنے آتی ہے وہ لینا، حدیثیں ہیں، آیتیں ہیں، گہرائی کے ساتھ ان کو سمجھنا اور پھر نتیجے پر پہنچنا، یہ بہت ضروری ہے. اس لیے کہ انسان کا بہت بڑا، بلکہ سب سے بڑا بھی آپ کہیں تو کوئی پرابلم نہیں ہے، بہت بڑا دشمن انسان کا کیا ہے؟ ادھورا علم. گمراہی کی دو قسمیں ہیں، دو وجہ سے آدمی علم اعتبار سے گمراہ ہوتا ہے. نمبر ایک تو ایسی چیز جو معتبر نہیں تھی اس کو معتبر سمجھ لیا. انگوٹھے چومنا ثابت نہیں ہے لیکن کہا ثابت ہے، نبی صلی اللہ علیہ وسلم کا وسیلہ لگانا، حدیث ملی، حدیث جھوٹی ہے لیکن سمجھا کیا حدیث کیسی ہے؟ صحیح ہے. تو ایک تو جو نقول، جو نصوص، جو بھی دلائل پاس پہنچے معتبر نہیں تھے، اس کو کیا سمجھ لیا؟ معتبر. اس وجہ سے آدمی گمراہ ہوتا ہے، بدعات میں مبتلا ہوتا ہے، شرکیات میں جاتا ہے. نمبر دو، حدیث کا مطلب کچھ اور نکلتا تھا اور اس نے کچھ اور سمجھا تو بھی گمراہ ہوگا کہ نہیں ہوگا؟ تو بہت ساری گمراہیاں عام طور سے اس طرح کی ہوتی ہیں کہ ایک آدمی صحیح حدیث ہوتی ہے، آیت ہوتی ہے، لیکن اس کا مطلب جو واقعی ہوتا ہے اس سے ہٹ کے کچھ اس کا مطلب لیتا ہے، یہ بھی گمراہی کی وجہ ہے. اس لیے ہم یہ جو درس یہاں جو جمع ہو رہے ہیں اس کا مقصد کیا ہے کہ ہم گہرائی کے ساتھ دلیلوں کو سمجھیں تاکہ دوسروں کو بھی سمجھانا ہمارے لیے آسان ہو. دوسروں کو کون سمجھا سکتا ہے؟ جو خود سمجھا ہو. اور دوسروں کو غلط سمجھانے کی بہت بڑی وجہ کیا ہوتی ہے؟ خود غلط سمجھا یا دوسرے کو دھوکہ دینا ہے. سمجھنے کے باوجود آدمی دھوکہ، اللہ ہم دونوں چیزوں سے ہم سب کی حفاظت فرمائے. تو بہرحال یہاں ہم کو دیکھنا ہے کہ واقعی دلیلیں کس طرح سے جمع ہوتی ہے اور آخری فیصلہ کیا نکلتا ہے. تو ہمارا آخری جواب کیا ہے جس پہ سب ہم لوگ جمع ہو گئے؟ بدعتی کے بارے میں فیصلہ کیا ہے؟ بدعتی بدعتی ہے، یہی فیصلہ ہے. وہ جہنم ہی ہے یا نہیں ہے؟ کچھ لوگ نہیں بول رہے، جھگڑا ہو رہا ہے یہاں پہ آپ دیکھیے. کچھ لوگ چھوڑنے کے لیے تیار نہیں ان کو جہنم میں، اور کچھ لوگ دھکیلنے کے لیے تیار ہیں. آپ بتائیے، یہ قرآن کریم میں اللہ تعالیٰ فرماتا ان اللہ لا یغفر، اب تھوڑا بتی سے لگنے لگی، ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء. اللہ تعالیٰ اس بات کی ہرگز مغفرت نہیں کرے گا کہ اس کے ساتھ کسی کو شریک بنایا جائے، ہاں اس کے سوا اس سے کم، جس گناہ کے لیے چاہے گا، جس کے لیے چاہے گا مغفرت کرے گا. اس آیت میں اللہ نے قاعدہ بتلایا کہ اللہ تعالیٰ شرک سے کم تر گناہ چاہے گا تو معاف کرے گا. کسی کو شراب کا گناہ معاف کر دیا، دوسرے کو معاف نہیں کیا، ہو سکتا ہے ایسا؟ ہو سکتا ہے ایسا؟ ایک شرابی تھا، اس کو اللہ نے معاف کر دیا شراب کی وجہ سے، لیکن کسی اور اچھائی کی وجہ سے اس کو معاف کر دیا، لیکن کسی شرابی کو جہنم میں ڈال دیا، کیا یہ ممکن ہے؟ نہیں ہے. کیونکہ اللہ جس گناہ کے لیے جس انسان کو چاہے معاف کر سکتا ہے، ضروری نہیں کہ ایک گناہ والوں کو سب کو معاف کر دے، سارے شرابیوں کو معاف، ایسا ہوگا؟ کسی کو معاف ہو سکتا ہے، کسی کو نہیں. تو اہل السنہ والجماعہ کا عقیدہ یہ ہے، یعنی ہمارا، بعض آپ لوگ یہ نہ سمجھے اہل سنت والجماعت، اہل سنت والجماعت کون ہے؟ جو کتاب سنت کے پابند ہوں، فرقوں میں نہیں بٹتے ہوں، ان کو کیا کہتے ہیں؟ اہل السنت والجماعہ. تو ہم اپنے لیے، ہم اپنے آپ کو کیا کہتے ہیں؟ اہل سنت والجماعت. اور ہم اہل حدیث بھی ہیں، کوئی مسئلہ نہیں، ایک سے زیادہ نام میں کوئی پرابلم نہیں ہے، علماء نے اس کو اختیار کیا، آپ سن چکے ہیں اس بارے میں. تو اہل سنت والجماعت کا عقیدہ یہ ہے کہ جو گناہگار ہیں، اہل الکبائر ان کو کہا جاتا ہے. یہ کسی جماعت کا نام نہیں ہے، کبائر والے. کبائر کس کی جمع ہے؟ کبیر یا کبیرہ. تو بڑے کی جمع پلورل ہے. تو بڑے گناہ جو ہوتے ہیں، بڑے گناہ جن کے اوپر عذاب کی دھمکی آئی ہو یا جس کے لیے لعنت آئی ہو یا جس کے بارے میں اللہ تعالیٰ نے دنیا میں آخرت میں عذاب کے بارے میں بتایا ہو یا جس کو حرام کہا گیا ہو یا جس کے بارے میں کہا گیا ہو کہ سختی سے جس کے بارے میں ڈانٹ آئی ہو، وہ کیا ہوتے ہیں؟ کبیرہ گناہ ہوتے ہیں. اس کی تفصیل ابن عباس وغیرہ کے اقوال علماء نے ذکر کیے. تو اہل کبائر کے بارے میں اہل السنہ والجماعہ کا عقیدہ یہ ہے کہ یہ اللہ کی، ان کا معاملہ اللہ کی مشیت پر مبنی ہے. مشیت، مشیت کا لفظ آیا ہے شاء سے. شاء کا مطلب ہوتا ہے چاہنا، ارادہ کرنا. ان اللہ، اب آیت پھر سے دیکھیں گے ہم لوگ، کیا آیت ہے وہ؟ ان اللہ لا يغفر ان يشرك به و يغفر ما دون ذلك لمن يشاء. یہاں آ گئے کہ اللہ تعالی ہرگز یقیناً ان اللہ یقیناً اللہ لا یغفر مغفرت کرے گا نہیں ان کہ یشرک بہ شرک کیا جائے کس کے ساتھ بہ کی ضمیر کس طرف راجے ہیں اللہ کی طرف تو ان یشرک بہ اللہ کے ساتھ شرک کیا جائے اللہ تعالیٰ ہرگز اس بات کی مغفرت نہیں کرے گا یہ قاعدہ ہو گیا وَيَغْفِرُ اور مغفرت کرے گا سب کی کرے گا کہ نہیں کرے گا نہیں کرے گا ما دون ذلک دون یعنی کبھی سوا کے بھی آتا ہے اور کبھی نیچے کے بھی آتا ہے دونوں کے لیے آتا ہے اسی طرح سے دنیا کا لفظ کہاں سے آیا نچلی ہے نا السماء الدنیا تو نچلا آسمان تو دونا کا مطلب کیا ہوتا ہے نیچے بھی ہوتا ہے اور سوا بھی ہوتا ہے ما دون ذلک اس سے کم تر یہاں کون سا میننگ لینا پڑے گا پھر آپ کو کم تر لینا ہے یا اس کے علاوہ اب آپ بولیں گے ایسا ڈکشنری میں ایسا ہے جب دونا کا دونوں میننگ ہے آپ کم تر کیوں لیے اس کے سوا کیوں نہیں لیے کیا لینا چاہیے اس کے سوا یا اس سے کم اچھا سب آپ جمع ہو گئے عربی آتی ہے آپ کو سب کیوں ایسا اچھا یعنی اگر ہم سوا مطلب لیتے ہیں تو شرک تو معاف نہیں ہوگا کفر معاف ہوگا کوئی آدمی اللہ کے ساتھ شریک نہیں کرتا ہے لیکن محمد صلی اللہ علیہ وسلم کو رسول نہیں مانتا ہے تو یہ کفر ہے یا شرک ہے شرک نہیں ہے شرک بھی ہے نا پوچھے تو سمجھ میں آتا ہے ادھر جانا کہ ادھر جانا وہ اکثر گاڑی چلاتے وقت میں دو راستے آتے رہے کہاں جانا دھکا کہاں ملتا ہے تو بعض وہ کرائن سے طے کرتے دیکھنے کا کدھر پاور دے رہے کدھر زیادہ زور دے رہے ادھر جاؤ یشرک بہ سے مراد کون ہے اس کے ساتھ اللہ تو شرک کس کے ساتھ ہوتا ہے اللہ کے ساتھ ہوتا ہے اب کوئی آدمی رسول صلی اللہ علیہ وسلم کو رسول نہیں مانتا ہے تو اس نے شرک کیا کفر کیا سمجھ میں آئے ان الذین کفروا سواء علیہم ہے نا کفر تو اس سے نیچے لینا پڑے گا یا اس کے علاوہ شرک معاف ہوگا اور کفر نہیں معاف ہوگا کفر اکبر معاف ہوگا نہیں نفاق منافقین جنت میں جائیں گے جہنم میں ان المنافقین فی الدرک الاسفل من النار تو منافقین جہنم کے نہ صرف جہنم میں جائیں گے بلکہ جہنم کے نچلے درجے میں ہوں گے اسفل تو یہاں پر شرک کفر اور نفاق تینوں گناہ معاف ہوں گے نہیں تو یہاں پر مطلب کیا ہے وَيَغْفِرُ مَا دُونَ ذَلِكَ شرک سے کم تر درجے کا گناہ اللہ کیا کرے گا معاف کرے گا دون ذلک اس سے کم تر یعنی کس سے شرک سے کس کے بارے میں کہا گیا لِمَنْ يَشَاءُ جس کے لیے اللہ چاہے تو یہ اب یہ بتائیے یہاں پہ کیا معلوم ہوا شرک معاف ہونے والا ہے شرک اکبر معاف نہیں ہوگا نمبر دو شرک سے کم تر جو بھی گناہ ہے شراب چوری جوا وغیرہ 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 جھوٹ دھوکا سب کچھ یہ معاف ہوگا کہ نہیں ہوگا ہوگا ہو سکتا ہے اب دو میں سے ایک لفظ آپ کو چننا ہے معاف ہوگا یا ہو سکتا ہے ہو سکتا نہیں ہو سکتا ہے ایسا ہو سکتا ہے کیا معاف نہیں ہو سکتا ہے ایسا ہو سکتا ہے حدیث میں آپ نے اس سے پہلے درس میں نہیں پڑھا یعذب الناس من اہل التوحید فی النار بعض اہل توحید کو جہنم میں عذاب دیا جائے گا تو کسی گناہ کی وجہ سے آدمی جہنم میں جا سکتا ہے اور اللہ چاہے تو معاف کر سکتا ہے تو کون سا گناہ اللہ کس کو معاف کرے ہم بول سکتے ہیں مثلا कोई आदमी कहे देखो एक औरत थी कुत्ते को पानी पिलाई तो कैसे कहां गई वो, तो जिना भी करो कुत्तों को पानी पिलाओ, चलेगा? ये जाहिल है, समझ में आया? क्यों? इसलिए कि अल्लाह ने चाहा उसको माफ करना कर दिया, लेकिन कोई इससे कायदा निकाल सकता है कि कुत्ते को पानी पिलाने से मगफिरत हो जाती है, फिर उसके बाद जिना करो तो भी चलता है? क्योंकि वो औरत देखो जानिया थी और उसने क्या किया, नहीं की, कुत्ते को पानी पिलाया, अल्लाह ने उसको माफ कर दिया, तो कायदा है ये? बाज लोग इस वजह से, दो तरह के लोग होते हैं, एक तो वो लोग जो जहालत में आके ऐसी हदीसों को गुनाहों के लिए अपने टिकट बना लेते हैं कि चलो गुनाह जायज है, गुनाह करते रहो और अल्लाह की मगफिरत की उम्मीद रखो, नंबर एक। दूसरे वो जाहिल किस्म के लोग हैं जो इस तरह की हदीसों को बोलते हैं ये कैसा हो सकता है, इनकारी कर देते हैं, चाहे वो बुखारी मुस्लिम की हदीस हो चाहे कितनी भी मोतबर हदीस हो, फिर अल्लाह कैसे, इससे तो गुनाह हलाल हो जाएंगे, तो फिर इसको क्या करो, हदीस ही को दफन कर दो। तो दोनों भी नहीं, सही फहम इनकार से रोकता है और गलत फहम इनकार तक ले जाता है, समझा? एक आदमी अगर गलत समझा तो बाज़ औक़ात सही बात का भी वो इनकार कर देता है, इसलिए सही फहम कुफ्र से बचाता है, गुमराही से बचाता है। तो यहां अल्लाह ने फरमाया कि वयग़फिरु मा दूना ज़ालिक लिमन यशा, अल्लाह शिर्क से कमतर मर्तबे का जो भी गुनाह होगा अल्लाह चाहेगा, जिसको चाहेगा माफ कर देगा, लिमन यशा, तो हर एक की गारंटी है इसमें। अब अल्लाह किसको माफ करेगा, अल्लाह को मालूम है कौन लायक है माफ करने के, वो पूरा मामला अल्लाह के ऊपर है। तो इससे क्या मालूम हुआ कि कबीरा गुनाह माफ हो सकता है, फिर वहीं घूम के, कबीरा गुनाह माफ भी हो सकता है और सजा भी, अब वो अल्लाह के ऊपर, इसलिए डरना चाहिए कि नहीं कबीरा से, अल्लाह की रहमत की उम्मीद अपनी जगह है, लेकिन अल्लाह चाहे तो अजाब भी दे सकता है, इसलिए मगफिरत की और माफी की हदीसों से इतनी उम्मीद नहीं लगाना चाहिए कि गुनाह आदमी हलाल कर ले। सहाबा इसीलिए, सहाबा का फहम क्या था, सही था, इसलिए वो हमेशा डरते रहते थे कि मालूम नहीं अल्लाह किस चीज पे पकड़ ले, मालूम नहीं अल्लाह ताला किस चीज की सजा दे दे, तो सहाबा डरते थे, हालांकि उन्होंने इतनी सारी नेकियां की थी, लेकिन अल्लाह चाहे तो किसी गुनाह की वजह से किसी बंदे को पकड़ सकता है। तो ये ईमान का लाजमी हिस्सा है कि आदमी अल्लाह से हमेशा डरता रहे। बहरहाल अब ये बताइए, इस आयत में एक चीज रह गई, वो ये कि ये तौबा वाले हैं या बगैर तौबा वाले हैं, तौबा वाले हैं जिनकी मगफिरत हो रही इस आयत में, वो तौबा वाले हैं कि नहीं, तौबा वाले हैं ना, नहीं, बगैर तौबा वाले, बगैर तौबा वाले कौन बोल रहा है, क्यों बगैर तौबा वाले हैं, यानी एक आदमी तौबा करे, सच्ची तौबा करे, फिर भी अल्लाह माफ नहीं करेगा, ऐसा होता है? यानी जो सच्ची तौबा करेगा वो माफ होगा ही कि नहीं होगा, तो जो सच्ची तौबा करे वो तो माफ होगा ही, उसके बारे में ऐसा नहीं कहा जा सकता है कि अल्लाह तौबा के बाद भी चाहेगा तो माफ करेगा या फिर सजा देगा, तौबा करके भी सजा देगा, ऐसा हो सकता है? तो यहां वो लोग हैं जिन्होंने तौबा नहीं की है, तो तौबा के बगैर अल्लाह चाहे तो माफ करेगा चाहे तो सजा भी देगा, तो मतलब बगैर तौबा के भी कभी ऐसा हो सकता है कि गुनाह माफ हो जाए, गारंटी लेकिन नहीं है, अल्लाह चाहेगा तो माफ कर देगा, अल्लाह चाहेगा तो सजा देगा। समझ में आ रहा है? आयात का सही मतलब समझना बहुत जरूरी है, अधूरा फहम इंसान का बहुत बड़ा दुश्मन होता है। तो इस आयत में मालूम हुआ कि कुफ्र, शिर्क और निफाक ये माफ होगा नहीं, क्योंकि सब क्या है, एक लेवल के है, लेकिन बिदात, बिदात कुफ्र है, बिदात कुफ्र नहीं है, बिदात शिर्क नहीं है, बिदात उससे कम मर्तबे का गुना है, अगरचे वो भी बहुत बड़ा गुना है, लेकिन क्या है, बिदात भी, बिदात से आदमी इस्लाम के दायरे से निकलता है कि नहीं, नहीं निकलता। इसलिए आप देखिए मुहद्दिसीन का इत्तेफाक है इस चीज पर, आम तौर से मुहद्दिसीन का कौल है, जुमहूर का कौल है कि अगर बिदात मुकफ्फरा ना हो अगर बिदाती ऐसा बिदाती है कि वो इस्लाम के दायरे से बाहर नहीं निकला हो, तो ऐसे रावी की रिवायत ली जा सकती है बशर्ते कि वो सच्चा हो और बिदात का दाई ना हो। मालूम हुआ कि बिदात से आदमी इस्लाम के बाहर गया, और इस बारे में कोई रिवायत ऐसी नहीं है कि बिदात से इस्लाम के बाहर आदमी चला जाता है। कोई बोले जहन्नम में जाने की बात है ना, तो भी इस्लाम से बाहर कैसा नहीं गया? तो क्या हर जहन्नम में जाने वाला काफिर मुशरिक होगा? नहीं। दलील? हाँ, थोड़ी देर पहले हदीस की समझ में आ रहा। एक इल्म दूसरे इल्म के साथ मिलके सही फहम बनता है, एक इल्म दूसरे इल्म से आजाद हो जाए गलत फहम बनता है। समझा? इस बात को याद रखिए। इसीलिए अल्लाह ने क्या फरमा, वमा आताकुम रसूल फखुदू, जो कुछ रसूल तुमको दे ले लो, यानी एक चीज लो एक चीज मत लो है, सब ले लो। सब लेंगे तो सही फहम आएगा, कुछ लेंगे कुछ छोड़ देंगे तो गलत फहम आएगा। समझ में आया? तो मालूम है कि बाज अहले तौहीद भी जहन्नम में जाएंगे, लेकिन वो निकाले जाएंगे, लेकिन जो तौहीद वाले नहीं होंगे वो निकाले नहीं जाएंगे। तो बहरहाल इस हदीस से मालूम हुआ कि हर बिदाती जहन्नमी है अगर अल्लाह उसको ना बचाए तो। समझ में आया? नंबर तीन, तीसरी चीज क्या है? बिदात अमल को बातिल कर देती है। जिस अमल में बिदात आ जाए वो अमल मकबूल होता है या मर्दूद? मकबूल के मर्दूद? मर्दूद। मर्दूद का मतलब रद्द होने वाला है, मर्दूद का मतलब रद्द होने वाला है। तो ये तीन बातें हमने पिछले दर्स में देखी थी, आगे आइए। नंबर चार, आम तौर से बिदाती को तौबा की तौफीक नहीं होती है। बिदात के नुकसानात में से ये भी है कि आम तौर से बिदात को तौबा की तौफीक नहीं मिलती है। क्या दलील है? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, इन्नल्लाह इहतजरा तौबता, एक रिवायत में इहतजबत तौबता अला कुल्ली साहिबी बिदा, अल्लाह ताला ने हर साहिब बिदात को, बिदाती को और तौबा को अलग कर दिया है, या दोनों के बीच में क्या है? हिजाब है। इन्नल्लाह इहतजबत तौबा, इन्नल्लाह इहतजरा या इहतजबा, दोनों के एक ही माना होते हैं। अत्तौबा अन या अला कुल्ली साहिबी बिदा, अल्लाह ताला ने बिदात को रोक रखा है। हिजर के माना छोड़ देने के हैं या फासले के हैं, वो हजर अलग है। इहतजरत या इहतजबा, हिजाब कर दिया है किससे? तौबा को। किस पर? अला कुल्ली साहिब बिदा, कि अल्लाह ताला ने हर साहिब बिदात से तौबा को हिजाब में कर दिया है, या हर साहिब बिदात को तौबा से हिजाब में, कहने दोनों के बीच में क्या है? बिदात या तौबा के बीच में पर्दा होता है या दूरी होती है, फासला होता है। इस हदीस से मालूम होता है कि ये आम हालत के एतबार से ये बहुत मुमकिन है कि किसी बिदाती को क्या हो? तौबा की तौफीक हो। आम कायदे के एतबार से ये है कि आम तौर से बिदाती को क्या होता है? तौबा की तौफीक नहीं मिलती। मिसाल के तौर पर अल्लाह ने क्या फरमाया, खुलक अल इंसान मिन अजल, खुलक अल इंसान मिन अजल, इंसान जल्दबाज पैदा किया गया है। लेकिन आप बताइए क्या ये अंबिया पर बात फिट होती है? इसमें एक आम स्टेट में एक्सेप्शंस भी होते हैं, इस्तिस्नात होते हैं। तो एक आम बात बोली जाती है, लोग बहुत बिगड़ गए हैं, अगर कोई आदमी बोले लोग बहुत आज गड़बड़ करने लगे हैं, तो क्या इसका मतलब सब होता है? अल्लाह के वली नेक बंदे सब होता है? एक आम कायदा बयान जब किया जाता है उसमें हमेशा एक्सेप्शंस, जिसको आप कहते हैं इस्तिस्ना, जिसको कहते हैं उर्दू में, अरबी में इस्तिस्नात होते हैं। तो ये मुमकिन है कि एक बिदाती को भी तौबा की तौफीक हो, लेकिन बहुत कम ऐसा होता है। जैसे आदमी होता है बारिश में हर जगह सब तरफ पानी पानी दिखता है, क्यों घर में भी? एक बात बोली जाती है, एक आम जुमला जब बोला जाता है तो उसमें हमेशा कुछ क्या होता है, एक्सेप्शन होता है। जैसे हवा अल्लाह ने भेजी कौम के अजाब के लिए, तुदम्मिरु कुल्ल शैइन बिअम्रि रब्बिहा, वो जो हवा थी वो उसके रब के हुक्म से हर चीज को ढा देती थी। हर चीज को से मुराद क्या है? सारी चीजें, अर्श भी, अर्श नहीं तो कुछ एक्सेप्शन हमेशा उसमें होते हैं, ये अरबी जबान का कायदा है। तो जो चीज आम होती है, इसीलिए रिवायत में आप देखिए कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम बाद रिवायत में है कि पूरा महीना शाबान का रोजा रखते थे, और दूसरी रिवायत में खुद हजरत आयशा रजी अल्लाह तआला फरमाती हैं गोया के पूरा महीना। इसलिए उलमा ने क्या कहा, जिस रिवायत में पूरा महीना आया है उसका मतलब अरबों के नजदीक आम तौर से जब कोई चीज बहुत ज्यादा की जाती है और गालिब की जाती है, मैक्सिमम की जाती है थोड़ा छोड़ के, तो उसको भी पूरा कहा जाता है। समझ में आया? जैसे आदमी आज मिसाल के तौर पर कहता है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी सारी जिंदगी दावत में गुजार दी है, तो उसमें घर के मामलात भी आते हैं, बीवी बच्चों के साथ रहना, मस्जिद में नमाज पढ़ना वगैरह वगैरह भी आता है उसमें। तो एक आम जुमले में बाद वक़ात एक अगलबियत होती है, लेकिन उसमें इस्तिस्नात भी होते हैं। समझ में आ रही बात? तो यहां पर कोई आदमी कहेगा इसका मतलब कोई आज अगर बिदाती है तो उसको कभी तौबा मिलने वाली नहीं, क्या ये बात सही है? नहीं, ये आम कायदे के एतबार से है, इसलिए कि बिदात एक आदमी को तौबा से रोक देती है। गालिब हाल ये होता है, गालिब हाल ये होता है। जैसे कोई आदमी है बच्चों को इंजेक्शन दिए तो बच्चे कभी तैयार नहीं होते उसके लिए, सही है कि गलत है? लेकिन कुछ बच्चे ऐसे होते हैं जो चुपचाप बैठते हैं, तो क्या आप आम कायदा तोड़ दोगे? नहीं। तो उर्दू में भी, अरबी में भी, हर जबान में ऐसा होता है कि एक आम जुमला जब होता है तो उसमें कुछ इस्तिस्नात होते हैं, उसकी वजह से कायदा गलत नहीं होता और कायदे की वजह से इस्तिस्ना का इनकार नहीं किया जा सकता है। समझ में आया? जैसे अल्लाह ताला ने कुरान करीम में फरमाया वमिन कुल्ली शैइन खलकना ज़ौजैन लअल्लकुम तज़क्करून, हर चीज में हमने जोड़ा जोड़ा बनाया है, सही है कि नहीं? अल्लाह ने हर चीज का क्या बनाया, जोड़ी जोड़ी बनाया, मर्द और औरत। लेकिन इस्तिस्नात है कि नहीं है? इस्तिस्नात है, इस्तिस्नात है, कुछ हैं जो न मर्द है ना, और आजकल तो दुनिया भर में लोग अपने आप को जबरदस्ती तीसरी कंपनी का बना रहे हैं, अल्लाह हिदायत दे इन लोगों को, और कानूनन भी वो चीजें क्या हो रही हैं, पास हो रही हैं, पब्लिक फेल हो रही, कानून पास हो रहा, अल्लाह हिदायत दे। और बहुत सही कहा कुछ लोगों ने, ये बीमारी है, ये बीमारी है, इसका इलाज करना चाहिए। तो अब इससे कायदा गलत हुआ? नहीं, एक आम कायदा होता है जिसमें कुछ क्या होते हैं, एक्सेप्शन होते हैं। जैसे अल्लाह ताला फरमाया या अय्युहल इंसान, अब देखिए दलील में इसलिए दे रहा हूं कि आप लोग गड़बड़ ना करें जहन में, मैं अगर रखा भी रब्बिकल करीम, या अल्लाह ताला ने आंखें देने का जिक्र किया फजअलकुम समअ वल अबसार वल अफीदा, सुनने के लिए कान दिए इंसान को, देखने के लिए आंखें दी, तो क्या सबको आंखें मिली हैं? किसी को नहीं भी मिलती है, कोई बहरा भी पैदा होता है, तो ऐसा होता है। लेकिन क्या इससे आम कायदे का इनकार होता है? नहीं, किसी इस्तिस्ना से, किसी एक्सेप्शनल कंडीशन से जनरल रूल को तोड़ा जाता है? नहीं। जैसे कोई आदमी देखे ये सारी चीजें एक साथ जमा करके, याद रखिए मैं कई मिसालें दे रहा हूं आपको, आप बहुत सारी मिस कर जाएंगे इसमें। जैसे आपको लिखा हुआ है सिगरेट स्मोकिंग इज इंजरियस टू हेल्थ, कोई बोले मेरे को आज तक कुछ भी नहीं हुआ, गलत लिखा हुआ है, सही है? सारे दुनिया भर के डॉक्टरों ने लिखा है उसके ऊपर कि वो क्या है, इससे कैंसर होता है कि नहीं होता है? होता है। लेकिन किसी को अगर कैंसर नहीं हुआ तो क्या वो कायदा गलत हुआ, वो तहकीक गलत साबित हुई? नहीं। तो इसको याद रखिए, आम कायदा कायदा होता है, उसमें से हमेशा कुछ एक्सेप्शन होते हैं, उसकी वजह से वो गलत नहीं होता है। बहरहाल तो इन अल्लाह इहतजरा, और एक रिवायत में इहतजबत तौबत अला कुल साहिब बिदअ, इसको इमाम तबरानी वगैरह ने रिवायत किया है अपनी किताब अल औसत में, और ये सही रिवायत है कि अल्लाह ताला ने हर बिदाती पर से तौबा को हिजाब में कर दिया है, क्यों ऐसा होता है? इसलिए कि जब आंखों पर पर्दा पड़ा हुआ हो तो रोशनी दिखाई नहीं देती है। एक आदमी आंख बंद कर ले, उसको दूसरे पूछे क्या दिख रहा, कुछ भी नहीं दिख रहा। तो आंख बंद करने से मौजूद चीजें भी क्या हो जाती हैं? गायब हो जाती हैं। तो वो गायब होती है, आंख बंद हो गई, आंख बंद हो गई। तो बिदाती आम तौर से अपनी बिदात को अच्छा समझता है, इस वजह से उससे तौबा करने की तौफीक उसको नहीं होती है। आप बताइए, तौबा नेकियों से करते क्या? गुनाह से, अल्लाह बहुत बड़ी गलती हुई, मैंने नमाज पढ़ा पांच वक्त, माफ कर दे मुझको, गलती हुई या नेकी है ये? आदमी तौबा किस चीज से करता है? तकसीर से। आदमी तौबा किस चीज से करता है? इस्तिग़फ़ार किस चीज से करता है? जब कोई गुनाह उससे हो जाए, कोई कमी उससे हो जाए, है कि नहीं? नेकी करके आदमी तौबा या इस्तिग़फ़ार करता है? नहीं करता है। तो आप लोग नमाज पढ़ के क्यों करते? नमाज पढ़ने के बाद आप क्या बोलते, पहले बताओ? पहले बोलते अल्लाह, फिर क्या बोलते, फिर जो भी दुआ है। तो इस्तिग़फ़ार आप पढ़े, तो नेकी करके आप बोल रहे हैं एक तरफ, तो बोल रहे नहीं नहीं नेकी करके इस्तिग़फ़ार नहीं करते, और आप नमाज पढ़ के इस्तिग़फ़ार कर रहे, क्या गलती हुई आपसे? क्यों करते आप? ये आप जब बैठोगे बात करने लोगों से तो आप सबको उठा पटक आपको ऐसा करेंगे लोग, आपको तैयार होना है उसके लिए। अहले बिदात के शुबहात होते हैं, अहले हक के पास दलायल होते हैं, लेकिन दलायल के साथ उन शुबहात का इजाला करना भी जरूरी होता है। सिर्फ दलील देने से बात साबित होती है? नहीं, कंफ्यूजन को दूर करना भी जरूरी होता है। समझ में आया? याद रखिए, इसलिए बहुत सारे लोगों के पास शुबहात होते हैं, इसलिए बिदाती को आमतौर से उलमा अहले शुबहात भी कहते आए हैं। इनके पास शुबहात कंफ्यूजन होता है, इनके पास कोई इल्म इत्मीनान नहीं होता है। तो आप नमाज पढ़ के इस्तिग़फ़ार क्यों करते? सुन्नत है इसलिए इस्तिग़फ़ार करते। सुन्नत में सुन्नत गलत होती है, नऊज़ बिल्लाह। अल्लाह के डर की वजह से, जाने अनजाने में। तो जाने के लिए या अनजाने के लिए? और अजीब बात यह कि आप तो छोड़िए, इब्राहिम अलैहिस्सलाम ने भी कहा था वतुब अलैना इन्नका अंत तवाब रहीम, अल्लाह हमारी तौबा कबूल कर। घर जब बनाया अल्लाह का, काबा बनाया, उस वक्त में भी अल्लाह से तौबा की थी। देखिए, याद रखिए इस बात को, याद रखिए, एक इस्तिग़फ़ार और तौबा होती है असल अमल की वजह से, और एक होती है तकसीर अमल की वजह से। देखिए, एक है कि मैंने जो काम किया वही गलत किया, तो क्या करेंगे? सवाब की नीयत करेंगे। कोई आदमी शराब पी लिया, जुआ खेला, कुछ गलत काम कर लिया, गाली दे दिया, किसी को झूठ बोल दिया, तो उसका यह अमल शुरू से एंड तक अमल क्या है? ये शरीयत की रोशनी में क्या है? अमल गलत है, ये जायज नहीं है। तो असल अमल ही क्या है? गलत है। लेकिन कभी नेक अमल आदमी करता है, लेकिन अल्लाह का जो स्टैंडर्ड है एक्सेप्टेंस का, उसके कबूलियत का जो पैमाना है, मेरा अमल कैसा है? कच्चा अमल है, जैसा करना चाहिए था वैसा किया नहीं। तो असल अमल की वजह से इस्तिग़फ़ार कर रहा है, या जैसा करना चाहिए था वैसा नहीं किया, इस वजह से इस्तिग़फ़ार कर रहा है? समझ में आया? तो नमाज के बाद किस वजह से करते हैं? अल्लाह तेरी इबादत का हक अदा हुआ नहीं, अमल तो सही किया लेकिन जैसा करना चाहिए था वैसा नहीं किया। समझ में आया? याद रखिए, तो एक आदमी जब अपने अमल को अच्छा समझता है तो क्या वो तौबा करेगा? नहीं करते। आमतौर से वो तौबा अल्लाह मेरे से गलती भी माफ कर दी नहीं बोलता है, क्योंकि वो उसको नेकी समझता है। इसीलिए सुफियान सौरी रहमतुल्लाह अलैह फरमाते हैं, अल बिदअतु अहब्बु इला इबलीस मिनल मासिया। बिदअत इबलीस को गुनाह से ज्यादा पसंद है। इसमें एक कायदा भी हम अरबी का सीखेंगे, अलमासियतु युताबु मिन्हा वल बिदअतु ला युताबु मिन्हा। मासियत, मासियत किसको कहते हैं? मासिया, इसका असल लफ्ज क्या है मासियत का? आसा। वो आसा नहीं मूसा अलैहि सलाम को, वो ऐसा होता है, वह आसन है। वमा तिलका बियमीनी का या मूसा, काल ही आसाया, वो आसा अलग है, ये आसा अलग है। इंशाल्लाह रमजान के बाद शुरू होगा अरबी हमारा। ये आसा का मतलब है गुनाह करना, गुनाह करना, इस्यान इसी से। और ये आसा अलग है, ये छोड़ दो इसको। तो इसी पर से क्या है? अल मासिया यानी गुनाह। कहते हैं अल बिदअतु अहब्बु इला इबलीस मिन अल मासिया। इबलीस को बिदअत मासियत से ज्यादा पसंद है। क्यों? अल बिदअतु युताबु मिनहा, अल मासियतु युताबु मिनहा, मासियत से तौबा कर ली जाती है लेकिन बिदअत से तौबा नहीं की जाती। यानी आम तौर से एक आदमी गुनाह करके क्या कर लेता है, शराब पी लिया, तौबा कर लेता है लेकिन बिदअत से तौबा नहीं कर पाता है। क्यों नहीं करता है? बिदअत को नेकी समझता है, उस पर उम्मीद रखता है। 12 रबीउल अव्वल का जुलूस मना के उसके बाद बोलता है अल्लाह गलती भी माफ कर दे, बोलता है नहीं, फातिहा दे के बोलता है। जो नहीं बोलता है उसको क्या बोलता है? मर गए मरदूद, ना फातिहा ना दरूद। आप देखिए मरदूद जो मामला है वो बिदअत के साथ है, लेकिन जो बिदअत न करे वो क्या हो गया है? बदा अल इस्लाम गरीबन व सयऊद कमा बदा गरीबन। इस्लाम जब शुरू अजनबी था बाद में वैसे ही अजनबी हो जाएगा, उल्टा हो गया। कि मरदूद वो है जो बिदअत को छोड़े नहीं करे, हालांकि इस्लाम में कौन है मरदूद? जो बिदअत करे। कैसा हो गया? उल्टा उल्टा। अल बिदअतु अहब्बु इला इबलीस मिनल मासिया, बिदअत इबलीस को मासियत से ज्यादा पसंद है। आप एक बात बताइए, क्या बिदअत मासियत नहीं है? यानी कोई आदमी लगा देखो, इसी से मालूम पड़ता है कि बिदअत गुनाह नहीं है। क्यों? बिदअत इबलीस को पसंद है मासियत से। मासियत यानी तो बिदअत अलग हुई और मासियत अलग हुई, क्या सही है? बोलेंगे ये कहां से लेके आ गए कि बिदअत और मासियत दोनों एक हैं अलग हैं? दोनों भी गुनाह हैं लेकिन इसको काट के अलग क्यों किया गया? उसकी स्पेशल कैटेगरी की वजह से। समझ में आया? कभी ऐसा होता है कि उमूम में से किसी खास को काट के अलग किया जाता है। इसकी मिसाल आप दे सकते हैं। एक चीज सुनिए, एक चीज एक बड़ी कैटेगरी के अंडर में आती है लेकिन उस कैटेगरी से निकाल के उसको अलग किया जाता है और अलग से मेंशन किया जाता है, जिक्र किया जाता है। ऐसा होता है क्या? जैसे कोई आदमी कहे, मैं पहले आसान से शुरू करता हूं, इज्तिमा में सब लोग आए थे, आपके भाई लोग भी आए थे, तो ये भाई लोग अलग हैं और सब लोग अलग हैं, या एक ही इंसानों में ही आते हो? इंसानों में आते। क्या बोलें? कोई आदमी को इंसान लोगों में नहीं आते। बाज औकात स्पेशलिटी की वजह से, खुसूसी तज़किरे की वजह से एक जनरल में से कुछ लोगों को निकाल के अलग किया जाता है। समझ आया? कई लोग थे वहां पे, और तुम्हारे वालिद साहब भी थे, तुम्हारे भाई भी थे, तुम्हारे दोस्त भी थे, मैं भी था। तो आपको ये बोल सकता है कि लोगों में से मैं अलग हूं, भाई अलग है? नहीं, लोगों में ही आता है लेकिन खुसूसी तस्करे के अलग। अब बताइए कुरान और सुन्नत में ऐसा कुछ है क्या? अमल के एतबार से। और आप लोगों को याद है, सबको अजीब बात ये है, नूह अलैहि सलाम को, नूह अलैहि सलाम कहां से आए? नहीं नहीं वैसा नहीं कह रहा हूं मैं। ऐसा कोई जुमला जिसमें आम कैटेगरी है, आम बात है, उसमें से एक और उसी के अंडर में से कुछ आता है, उसी ग्रुप में आता है वो चीज, अमल बात या जो भी है शख्स, उसको अलग काट के अलग किया गया। आयत में बताइए, शरी इस्तिंबात में। हाँ, वलासर। हाँ, वलासर आपको याद है? कौन बताएगा पढ़ के क्या है उसको? والعصر قسم ہے زمانے کی، ان الانسان لفی، انسان گھاٹے میں ہے، الا الذین آمنوا، سوا، اب گھاٹے میں کون نہیں، آپ دیکھو کتنی، چار لوگ ہیں، چار کام ہیں، سوا ان لوگوں کے جو ایمان لائے، الا الذین آمنوا وعملوا الصالحات اور نیک عمل کیے، وتواصوا بالحق وتواصوا بالصبر، ایک دوسرے کو حق بات کی وصیت کی، ایک بات ایک دوسرے کو صبر کی وصیت کی، حق کی وصیت اور صبر کی وصیت سے پہلے اور کیا ہے آیت میں؟ کیا ہے؟ ایمان اور عمل۔ تو نیک اعمال کیے، ٹھیک ہے، ایمان لائے، نمبر ایک، نمبر ایک ایمان لائے، نمبر دو نیک عمل کیے، نمبر تین حق کی وصیت کی اور صبر کی وصیت۔ یہ نیک عمل میں نہیں آتا؟ کسی کو حق کی وصیت کرنا نیک عمل ہے کہ برا ہے؟ تو پھر نیک عمل الگ سے اس کو ذکر کیا گیا، اور یہاں دو چیزیں الگ سے ذکر کی گئی، تو کیا یہ نیک عمل میں آتا ہے کہ نہیں آتا ہے؟ آتا ہے، لیکن اللہ نے اس کو کیا کیا، سمجھ میں آیا؟ نیک عمل تو ہیں، لیکن ایک جنرل بات ہے، نیک عمل کیے، پھر انہوں نے یہ بھی کیا، کیا کیا؟ ایک دوسرے کو حق کی وصیت کی اور ایک دوسرے کو، تو اس کو کہتے ہیں عموم کے بعد خصوص، عموم کے بعد خصوص، کہ عام ذکر کرنے کے بعد اس میں سے کچھ خاص ذکر کیا جائے۔ تو ایسے یہاں پر بھی اگرچہ بدعت معصیت میں آتی ہے، لیکن معصیت کی خاص کیٹیگری ہے، جیسے یہ بھی نیکیوں کی خاص کیٹیگری، جس کا رخ باہر دوسرے کی طرف ہوتا ہے، اس کی اہمیت کی وجہ سے اس کو الگ کیا گیا ہے۔ یا مثال کے طور پر اور ایک صورت ہے کوئی، اس میں الگ الگ چیزیں ہیں، الا الذین تابوا واصلحوا وبینوا، تینوں الگ عمل ہیں، تنزل الملائکۃ والروح فیہا باذن ربہم من کل امر، تنزل کون؟ ملائکت اور روح، اور روح کون ہے اور ملائکہ؟ اچھا، آپ سمجھ میں آ رہا ہے کہ اس رات لیلۃ القدر میں کون کون نیچے اترتا ہے؟ فرشتے اور کون؟ جبریل۔ تو جبریل فرشتے نہیں ہیں، لیکن ان کی خصوصیت کی وجہ سے ان کو کیا کیا گیا، الگ سے ذکر کیا گیا، سمجھ میں آیا؟ تو ایسا کئی جگہ قرآن میں ہوتا ہے، الگ سے ذکر کرنے سے وہ آؤٹ آف کیٹیگری ہوتا ہے، نہیں ہوتا ہے۔ بہرحال ان اللہ اختجر التوبۃ علی کل صاحب بدعۃ، کہ اللہ تعالی نے ہر بدعتی پر سے توبہ کو حجاب میں کر دیا ہے، اس لیے کہ بدعتی عام طور سے توبہ کو نیکی سمجھتا ہے، یعنی گناہ کو، بدعت کو نیکی سمجھتا ہے، اور عام گناہوں کو گناہ سمجھتا ہے، اس لیے بدعت سے وہ توبہ کرتا ہے نہیں۔ اسی لیے سفیان ثوری رحمۃ اللہ علیہ کیا فرماتے ہیں، بدعت ابلیس کو کیا ہے، زیادہ پسند ہے، کس سے؟ دوسرے گناہوں سے، شراب پینا، جوا کھیلنا، چوری کرنا، جھوٹ بولنا، دھوکہ دینا، خیانت کرنا، یہ سب گناہ ہیں، لیکن ابلیس کو زیادہ کیا پسند ہے؟ تو ابلیس کوشش کیا کرے گا، کس چیز میں پھنسائے، گناہ میں یا بدعت میں؟ اور اس کا نقصان کیا ہوتا ہے؟ گمراہی، لیکن توبہ کی توفیق کیوں نہیں ملتی ہے؟ اس لیے کہ اس کو نیکی سمجھتا ہے۔ اس لیے بہت سارے لوگ آپ دیکھیے، جب ان کو بدعت سے منع کیا جاتا ہے، ان کا ایک ہی جواب ہوتا ہے، غلط کیا ہے اس کے اندر؟ بولے غلط یہ ہے کہ تم کو غلط دکھ رہا نہیں ہے۔ کیوں؟ کیونکہ تم کو یہ غلط دکھے گا نہیں، بدعت کی برائی یہ ہے کہ وہ بری دکھتی نہیں۔ بدعت کی برائی کیا ہے؟ سب سے ڈینجر معاملہ بدعت کے بارے میں یہ ہے कि वो डेंजर है, दिखता ही नहीं, इसीलिए आदमी क्या होता है उसमें मुब्तिला। ऐसी खाइए कि अचानक टर्न पे तो आदमी सीधा जाता है, तो आदमी गिर जाता है उसके अंदर, दिखाई नहीं देता है वो, तो बिदात दिखाई नहीं देती कि बिदात है। और कुरान करीम में अल्लाह ताला ने इसको जिक्र किया है, इस हालत को अल्लाह ताला फरमाता है सूरह अलकाफ में, कुल हल नुनब्बिउकुम बिल अक्सरीन अमाला, ए नबी आप कहिए क्या हम तुमको बताएं कि अमाल के एतबार से सबसे ज्यादा खसारे में घाटे में कौन है। अल्लज़ीना दल्ला सअयुहुम फिल हयाति दुनिया, जिनकी दुनिया की कोशिशें सब की सब रायगां चली गईं, बर्बाद हो गईं, और वहुम यहसबून अन्नहुम यहसिनून सुना, और वो इसी भ्रम में पड़े रहे कि हम कोई नेक काम कर रहे हैं। इसमें तीन बातें अल्लाह ने बताई। नंबर एक, ए नबी आप बताओ, लोगों से कहो हम बताएं तुमको अमल के एतबार से, अमल के एतबार से सबसे ज्यादा घाटे में कौन है, तो आप बताइए ये अमल करने वाले हैं या नहीं करने वाले। बिल अक्सरीन अमाला, अमल करके सबसे ज्यादा घाटे में कौन है, तो घाटे वाले दो किस्म के होते हैं, एक वो जो कोशिश ही ना करे तो फिर कुछ हुआ ही नहीं, नतीजा भी नहीं निकला, कुछ पौधा लगाया ही नहीं तो फिर पेड़ कहां से आएगा। और एक आदमी आम का और जाम का पेड़ समझ के कांटे वाला बबूल लगाया उसने, तो अब क्या हुआ, सारी मेहनत उसके ऊपर करने के बाद जब उगा तो क्या निकले उसमें से, फल निकले, कांटे निकले उसमें से, तो इसकी मेहनत क्या हो गई, बर्बाद, और उसका नतीजा क्या हो गया, नुकसान, तकलीफ, परेशानी, पूरे खेत में उगा दिया उसने, अब चलना मुश्किल हो गया उसके। तो एक आदमी की कोशिशें बर्बाद कब होती हैं, नंबर दो, अल्लज़ीन दल्ला सअयुहुम फिल हयाति दुनिया, कि जिनकी दुनिया की कोशिशें दुनिया ही में रायगां चली गई, वो मकबूल हुई नहीं अल्लाह के पास, यहां का यहीं धरा रह गया, अल्लाह के पास वो उसके लिए कोई वैल्यू है ही नहीं, आखिरत तक वो मामला गया ही नहीं, दुनिया का दुनिया में ही सब खत्म। अल्लज़ीन दल्ला सअयुहुम फिल हयाति दुनिया, दुनिया में जो कुछ कोशिशें उन्होंने की थी, बल्ला अरबी जबान में जाय होने को कहते हैं, अरबी में असल लफ्ज उसके लिए जो है बल्ला क्या है, इस माना में भी आता है कि जाय हो जाना, या जैसे दूध अगर गिर जाए रेत में तो क्या होगा, खड़ा रहेगा ग्लास की शक्ल में, क्या होगा, उसमें मिक्स हो गया, खो गया, बल्ला इस माना में आता है, बल्ला लबन कहते हैं इस तरह से। तो जिनकी दुनिया की कोशिशें क्या हो गई, सब खो गई, रायगा चली गई, बर्बाद हो गई, और वह हम या सबूना अन्न हम यह सुनूना सुना, और यही वो समझते रहे कि हम कोई यू सुनूना सुना सुना काम, यू सुनून अच्छा करना, हम अच्छा काम कर रहे हैं, हम जो कुछ कर रहे हैं वो अच्छा है, वो ये समझते रहे। तो एक तो ये कि एक आदमी गलत काम कर रहा है, यही नुकसान की चीज है, दो उस काम को गलत नहीं समझे बल्कि उसको नेकी समझे। आप बताइए इससे ज्यादा धोखा इंसान के लिए क्या हो सकता है, और शैतान क्या करता है, यही धोखा इंसान को देता है, बिदात शैतान का धोखे का इंजेक्शन है जो आदमी को शैतान दे देता है। एक बार इंजेक्शन दे दिया उसको सब क्या दिखाई देता है, बिदातें सब उसको दीन दिखाई देने लगती है। उस इंजेक्शन का इलाज क्या है, किताब व सुन्नत का इल्म और उसका सही फहम। इल्म जब आता है तो बहुत सारे बिदाती भी, हमारे रब्बानी साहब कहां थे, काबा में रहते थे, बिदात में आज खुद बताते हैं क्या क्या करते थे पहले वो, और खुद ही सोच सोच के उससे नफरत जाहिर करते हैं। कहां थे वो, बिदात में थे, शिरकियात में थे, तौबा की तौफीक हुई कि नहीं हुई, उनकी वजह से कईयों को हुई, अल्लाह की तौफीक से, उनके जरिए से अल्लाह ने कईयों को तौबा की तौफीक दिया, तो यानी बिदाती को भी तौबा की तौफीक होती है, लेकिन आम तौर से ऐसा होता है नहीं होता है, बहुत कम लोगों को ऐसा होता है कि तौफीक मिलती है तौबा की। इसी एतबार से ये आम जुमला है कि साहिब बिदात से तौबा रोक ली जाती है, उसको नहीं मिलती है तौफीक, बहुत मुश्किल है, इल्ला है कि अल्लाह खुद चाहे, अल्लाह अगर किसी को हिदायत देना चाहे तो बिदाती तो छोड़िए, मुशरिक और काफिर को अल्लाह हिदायत दे सकता है, وہ اللہ کی مرضی ہے, اللہ جس کو چاہے ہدایت دیتا ہے, اللہ جس کو چاہے ہدایت دے. تو یہ چوتھی بات ہم کو معلوم ہوئی کہ بدعت کے نقصانات میں سے بھی ہے کہ بدعتی کو توبہ کی توفیق نہیں ہوتی عام طور سے, لیکن اللہ کی رحمت سے مایوس نہیں ہونا چاہیے. یہ میں اس لیے اتنا سمجھا رہا ہوں اس لیے کہ بعض اوقات دائی اس حدیث سے یہ نہ سمجھ لیں ارے بدعتی اس کو دعوت دے کے فائدہ نہیں ہے. کیوں؟ حدیث میں ہے نا بدعتی کو توبہ کی توفیق نہیں ہوتی ہے. اگر خارجی علم اس کو ملے, اس کے پاس علم پہنچے, وہ اس میں غور کرے تو توبہ کی توفیق ملے گی کہ نہیں ملے گی؟ لیکن عام جب علم نہیں پہنچا اس کے پاس اور وہی کرتا رہا تو عام طور سے اسی میں پڑا رہتا ہے, توبہ نہیں کرتا ہے. نمبر پانچ, قیامت کے دن حوض کوثر سے بدعتی کو دھتکارا جائے گا. قیامت کے دن جب سارے بندے پیاسے ہوں گے تو ہر نبی کا ایک حوض ہوگا, ہر نبی کا ہوگا, حدیثوں میں بات آئی ہے, اور اللہ کے نبی صلی اللہ علیہ وسلم بھی حوض پر ہوں گے جس کا نام کیا ہے؟ الکوثر. الکوثر اس کی اصل جنت میں ہے جو معراج کی رات آپ نے دیکھی تھی, اور اسی سے تعلق رکھنے والا حوض کہاں ہوگا؟ قیامت کے دن حشر کے میدان میں. اور وہاں آپ کے پاس لوگ آئیں گے اور سب سے پہلے وہاں پہنچیں گے اللہ کے نبی صلی اللہ علیہ وسلم, اور سارے مسلمان وہاں پہنچیں گے اور اس حوض سے پیئیں گے. جو اس حوض سے پیے گا اس کو کبھی بھی پیاس محسوس نہیں ہوگی. جنت میں جو لوگ پیئیں گے وہ پیاس کی وجہ سے پیئیں گے یا لذت کی وجہ سے پیئیں گے؟ جنت میں پیاس نہیں ہے, لا یغما فیہ ہے نا قرآن میں بھی کہ اس میں پیاس نہیں ہے, جنت میں پیاس نہیں ہے, بھوک بھی نہیں ہے. لا یجوع فیہا ولا, جو اللہ تعالیٰ نے کئی جگہ پر کہا ہے, تو اس میں بھوک نہیں ہے, پیاس نہیں جنت میں. تو یہ جو پیئیں گے ان کی پیاس ہی ہمیشہ ہمیشہ کے لیے ختم ہوگی, لیکن اتنی بڑی چیز اہل بدعت کو ملے گی نہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں انا فراتکم علی الحوض, فرت کہتے ہیں جو پہلے جا کر اس کے لیے سیٹنگ کرے, تیاری کرے, سارے معاملات مہیا کرے, آسانی پیدا کرے, اس کو کیا کہتے ہیں؟ فرت. سلفن وفرتا میت میں پڑھا جاتا ہے بچے کی. انا فراتکم علی الحوض, میں حوض پر تم سے پہلے پہنچ کر تمہارے لیے معاملات کی درستگی کروں گا. فمن وردہ شریب منہ, جو کوئی حوض پر آئے گا وہ اس میں سے پیے گا. وردہ وارد ہونا, پہنچنا. ومن شریب منہ لم یظمع بعدہ ابدا, جو کوئی حوض کوثر سے پیے گا, اس کا پانی پیے گا, وہ کبھی کبھی پیاسا نہیں ہوگا. لَيَرِدُ عَلَيَّ أَقْوَامٌ أَعْرِفُهُمْ وَيَعْرِفُونِي, کچھ لوگ اس پر آئیں گے, حوض کوثر پر آئیں گے, اور میں ان کو پہچان لوں گا, وہ بھی مجھ کو پہچان لیں گے. ثُمَّ يُحَالُ بَيْنِي وَبَيْنَهُمْ, حالا بیچ میں آ جانا. ثُمَّ يُحَالُ بَيْنِي وَبَيْنَهُمْ, لیکن پھر یہ ہوگا کہ میرے اور ان کے بیچ میں ایک رکاوٹ آ جائے گی. فَأَقُولُ إِنَّهُمْ مِنِّي, میں کہوں گا یہ میرے ہیں, میرے آدمی ہیں, میرے لوگ ہیں, میرے امتی ہیں. إِنَّهُمْ مِنِّي فَيُقَالْ إِنَّكَ لَا تَدْرِي مَا بَدَّلُوا بَعْدَكَ, مجھ سے کہا جائے گا إِنَّكَ لَا تَدْرِي, آپ کو نہیں معلوم, مَا بَدَّلُوا بَعْدَكَ, آپ کے بعد انہوں نے کیا کیا تبدیلیاں کر دیں, آپ کو نہیں معلوم. فَأَقُولْ سُحْقًا سحقن لمن بدل بعدی, میں کہوں گا اس پر دوری ہو, دوری ہو ان لوگوں کے لیے جنہوں نے میرے بعد تبدیلیاں کر دی. اس کو امام البخاری اور مسلم دونوں نے روایت کیا ہے. اس حدیث میں ایک بہت اہم حدیث ہے, اور علم غیب کا عقیدہ اس کا قتل کرنے والی حدیث ہے. جو اللہ کے نبی صلی اللہ علیہ وسلم کو عالم الغیب مانتے ہیں ان کے لیے یہ حدیث ایسی ہے کہ اس کا رد کرنا بڑا مشکل ہے. مشکل کیا, ممکن ہی نہیں ہے. ہاں خوش فہمی میں آدمی رد کر دے اور کچھ نہ کچھ اس میں سے جواب نکال دے تو اور بات ہے, لیکن واقعی اس کا جواب نہیں ہے. بہرحال ہماری پہلی اور آخری دلیل یہ ہے علم غیب کے بارے میں. اور چاہیے تو اور ہے, لیکن ایک میں ہی کام ہو جاتا تو پھر دوسرا کا ہی. اس حدیث میں آپ دیکھیے اجزاء اس کے دیکھتے ہیں کیا کیا ہے. انا فاراتکم علی الحوض, میں حوض پہ تم میں سب سے پہلے پہنچ کر تمہارے معاملات کی درستی کی کروں گا, یعنی سب معاملات دیکھوں گا سب ٹھیک ٹھاک ہے کہ نہیں حوض پر, ان سے پہلے پہنچوں گا میں خوشخبری کے طور پر. فمن وردہ شریب منہ, جو حوض پر آئے گا اس سے پینے ملے گا. یعنی معلوم ہوا کہ قیامت کے دن محشر میں حشر کے میدان میں بھی لوگ پانی پئیں گے. کون سا پئیں گے؟ حوض کوثر سے, ایمان والے. ومن شرب منه لم يظمع بعده ابدا, اس سے پینے کا فائدہ کیا ہوگا؟ کبھی پیاسے نہیں ہوں گے. لا يرد علي اقوام اعرفهم ويعرفوني, کچھ لوگ آئیں گے میں انہیں پہچان لوں گا وہ مجھے پہچانے. علم غیب ثابت ہو رہا نا اس سے. اب بتائیے قیامت تک کے جتنے لوگ مسلمان ہیں سب جائیں گے کہ نہیں جائیں گے؟ میں ان کو پہچانوں گا کیسا؟ علم غیب نہیں ثابت ہوتا اس سے, میں نے پہچان لوں گا. کیا ہے آزا؟ کون سی حدیث ہے وہ؟ صحیح مسلم میں, کتاب الوضو میں ہے. صحیح مسلم میں کتاب الوضو میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, صحابہ نے پوچھا آپ کیسے پہچانیں گے, آپ نے کہا بتاؤ ایک آدمی ہے اس کے کچھ جانور ہیں اونٹ وغیرہ جو بھی جانور ہیں مویشی ہیں, اس کے اندر اگر کچھ ایسے جانور ہیں جن کے ہاتھ اور پیشانیاں سفید ہوں, کالے جانوروں کے اندر مثلا گھوڑے ہیں کالے رنگ کے سب گھوڑے ہیں, ان میں کچھ گھوڑے ایسے ہیں کہ جن کے پاؤں گھٹنے تک سفید ہوں اور جن کے چہرے ان کی پیشانیاں سفید ہوں, تو دیکھ کر پہچان سکتا ہے کہ نہیں پہچان سکتا ہے؟ پہچان سکتا ہے, علامت سے پہچانیں گے. تو آپ نے کہا ایسے میں اپنے امتیوں کو پہچان لوں گا وضو کے اعضاء کی وجہ سے. وضو کے اعضاء قیامت کے دن کیا ہوں گے؟ روشن ہوں گے. غرم محجلین حدیث میں آیا ہے, غرم محجلون. تو میں ان کو پہچانوں گا اور مجھ کو پہچانیں گے. تو کوئی سے علم غیب ثابت کرے تو آپ بتا سکتے ہیں ایسا نہیں ہے, علامت سے پہچانیں گے. جیسے آج بھی بڑے بڑے پروگرامز کے اندر انٹرنیشنل لیول پہ جو ہوتے ہیں ہر ایک یہاں لگا ہوا ہوتا ہے کہ کون ہے کون سے ملک کا ہے, دیکھ کے پہچان لیتے ہیں. وہ بولے ارے آپ کبھی ملے نہیں کیسا پہچانے؟ بولے آپ دیکھ کے پہچان لو, میں آپ کو علامت سے پہچان لیا. ثم يحال بيني وبينهم, پھر میرے ان کے بیچ میں رکاوٹ ہو جائے گی. رکاوٹ کیا ہوگی؟ فرشتے ہوں گے. بعض روایت میں کہ ان کو مار مار کے دور کریں گے. فاقول انہم منی, میں کہوں گا یہ میرے ہیں. تو یہ مسلمانوں میں سے ہوں گے کہ نہیں؟ میرے, اس لیے آپ کو یہ میرے ہی ہیں. اور وضو کے اعضاء چمکنے کی وجہ سے آپ پہچان رہے ہیں ان کو, یعنی مسلمان جو وضو کرتے تھے. فیوقال ان کلا تدری ماں بدل اباد, فرشتے کیا کہیں گے؟ ان کلا تدری, آپ کو نہیں معلوم, آپ نہیں جانتے. ماں بدلو بعدک, آپ کے بعد انہوں نے کیا کیا تبدیلیاں کی. ما بدلو بعدک میں علماء نے دو قسم کے لوگوں کو شامل کیا ہے. بدل دینا, ایک جنہوں نے اپنا دین ہی بدل دیا, یعنی اسلام چھوڑ کے کیا ہو گئے؟ عیسائی ہو گئے یا کچھ اور ہو گئے. تو جو مرتد ہو گئے اس میں آئیں گے کہ نہیں آئیں گے؟ آئیں گے. تو یہ بھی, اس لیے بعض علماء نے کہا ہے کہ منافقین بھی قیامت کے دن کیا ہوں گے, لیکن بعد میں نور ان سے کیا ہو جائے گا؟ چھین لیا جائے گا. تو یہ بظاہر دکھائی دیں گے کہ یہ مسلمان ہیں, لیکن بعد میں آئین وقت میں کیا ہو جائیں گے؟ الگ ہو جائیں گے. سورہ الحدید میں آپ اس کو دیکھ سکتے ہیں, یہ تفصیل میں نہیں جاؤں گا اس میں. تو ایک تو علماء نے کہا اس میں سارے مرتد آتے ہیں کہ آپ کے بعد یہ مرتد ہو گئے, دین انہوں نے اپنا بدل دیا. نمبر دو, اس میں بدعتی بھی آتے ہیں کہ جنہوں نے آپ کے بعد دین تو نہیں بدلا اپنا, لیکن دین میں اپنی طرف سے کیا کی؟ تبدیلیاں کی. اسی لیے بدعت کے بارے میں ہم کہتے ہیں کہ دین میں ہر قسم کی تبدیلی کیا ہے؟ بدعت. تبدیلی کمی سے بھی ہو سکتی ہے، زیادتی سے بھی ہو سکتی ہے، ادھر کا ادھر کرنے سے بھی ہو سکتی ہے. تو دین میں تبدیلی کیا ہے؟ بدعت ہے. تو آپ کے بعد انہوں نے کیا کیا تبدیلیاں کی آپ کو نہیں معلوم. آپ بتائیے فرشتے کہہ رہے ہیں آپ کو نہیں معلوم، تو یہ ایمان کا جملہ ہے کہ کفر کا؟ یعنی فرشتے کہہ رہے ہیں آپ کو نہیں معلوم، تو نبی صلی اللہ علیہ وسلم کے بارے میں فرشتے کہہ رہے ہیں آپ کے بعد کا آپ کو نہیں معلوم. اِنَّكَ لَا تَدْرِي مَا بَدَّلُوا بَعْدَكَ. تو ہمارا بھی عقیدہ ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو ساری چیزیں معلوم تھی نہیں. اس کے بعد جب فرشتے کہیں گے، اب دیکھیے پہلا جملہ کیا تھا، انہم انی، میرے لوگ، یعنی کیوں روک رہے ہیں ان کو؟ لیکن جب فرشتوں نے جملہ کہا آپ کو نہیں معلوم، آپ کے بعد انہوں نے کیا تبدیلی کی، تو اس کے بعد کا جملہ کیا ہے؟ سوحکن. سوحکن کیا ہے؟ دوری ہو، دوری ہو. تو پہلے تو قریب آنے دو کہہ رہے تھے، آنے دو میرے امتی ہیں، لیکن جب فرشتوں نے کہا آپ کو نہیں معلوم، آپ کے بعد انہوں نے کیا کیا چینجز کیے، تو اب آپ کیا کہہ رہے ہیں؟ اب نہیں چاہیے. یہ ہے کیا؟ اچھا نہیں چاہیے، یعنی معلوم تھا پہلے، پہلے نہیں معلوم تھا، لیکن فرشتوں کے بتانے کے بعد، فرشتوں کی بات آپ صلی اللہ علیہ وسلم نے رد کی یا قبول کی؟ قبول کی. یعنی ان کا سٹیٹمنٹ ویلڈ ہے یا انویلڈ ہے؟ ویلڈ ہے. آپ کو نہیں معلوم آپ کی بات کیا چینجز کیے، یعنی فرشتوں کو معلوم ہے کہ انہوں نے تبدیلیاں کی ہیں. کیوں؟ اب آپ بولیں گے فرشتے افضل کے نبی افضل، بہت ڈینجر ہے حدیث یہ. تو فرشتے افضل ہیں یا نبی صلی اللہ علیہ وسلم؟ یہ سوچنے کی چیز ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم افضل ہیں، آپ انبیاء سے افضل ہیں، تمام انبیاء کے کیا ہیں؟ سردار ہیں، سید ہیں، ساری بنی آدم کے سید ہیں. تو یہ فرشتے افضل ہیں یا اللہ کے نبی صلی اللہ علیہ وسلم؟ اللہ کے نبی صلی اللہ علیہ وسلم. لیکن فرشتوں کو معلوم ہے آپ کے بعد تبدیلیاں کی، لیکن آپ صلی اللہ علیہ وسلم کو معلوم ہے؟ تو کون کیا کسی چیز کے جو نبی صلی اللہ علیہ وسلم کو معلوم نہ ہو، جان لینے سے کوئی اور اگر جانتا ہو تو کیا افضل ہو جاتا ہے؟ بعض لوگ کہتے ہیں شیطان کو معلوم اور نبی صلی اللہ علیہ وسلم کو نہیں معلوم، ایسا ہو سکتا ہے کہ؟ شیطان کو سب معلوم رہتا ہے، ضروری نہیں ہے. کسی آدمی کو، اب یہ ایک نیا موضوع ہے، میں اس میں نہیں جانا چاہوں گا، ہر غلط بات کا علم بھی کیا نبی صلی اللہ علیہ وسلم کو تھا؟ آپ بتائیے، علم کے اعتبار سے صحیح علم بھی ہے اور غلط علم بھی ہے. مثلا صحیح علم ہے دینی علوم ہے، اور جائز علوم ہے ٹیکنالوجی، انجینئرنگ اور سب کچھ، کمپیوٹر چلانا، اور غلط علوم ہے جادو، چوری، جھوٹ، دھوکہ، ساری گالیاں، سارے گانے، شرکیہ جملے. کیا نعوذ باللہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو سب معلوم تھا؟ یعنی اس طرح سے آپ بتائیے، کیا یہ شان میں گستاخی ہے یا شان بڑھا رہے ہیں نبی کی؟ گستاخی ہے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم سے فرشتے کہہ رہے ہیں آپ کو نہیں معلوم انہوں نے آپ کے بعد کیا کیا تبدیلیاں کی. تو کیا فرشتوں کے اس بتانے کو آپ نے مانا؟ آپ نے اس کو تسلیم کیا. تو معلوم ہوا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو عالم الغیب کہنا صحیح نہیں ہے، حالانکہ آپ فرشتوں سے بھی افضل ہیں، لیکن قیامت کے دن فرشتے آپ کو بتائیں گے اللہ کے رسول یہ لوگ، یہ صحیح لوگ نہیں ہیں، آپ ان کو آنے دو بول رہے ہیں، لیکن یہ صحیح لوگ نہیں ہیں، آپ کو نہیں معلوم انہوں نے آپ کے بعد کیا تبدیلیاں کی. تو آپ صلی اللہ علیہ وسلم فرشتوں کی اس بتائی ہوئی بات کو کیا کریں گے؟ قبول. یعنی اس سے بات معلوم ہے فرشتوں کو زیادہ معلوم، فرشتوں کو کہاں سے معلوم پڑا؟ فرشتوں کو موت نہیں ہے، یہ کہاں سے لائے؟ اللہ نے بتایا تو معلوم پڑا. آپ کو کیسے معلوم پڑا اللہ نے بتایا؟ اللہ عالم الغیب ہے، تو پھر نبی کو نہیں بتایا، فرشتوں کو بتایا. کیوں؟ اللہ ابھی عالم الغیب نہیں ہے، یعنی فرشتوں کے لیے اللہ عالم الغیب ہے اس لیے بتایا، اور نبی کے لیے عالم الغیب نہیں رہا اللہ، نعوذ باللہ. ایسا پوچھے تو ڈر جاتے ہو. اچھا یہ کہاں ہے؟ اچھا تو نبی کے عمل سے سمجھ میں نہیں آتا، عمل سے سمجھ میں آتا. اچھا نبی صلی اللہ علیہ وسلم کے عمل سے ہم کو سمجھ میں آتا تو کیا غلط ہے؟ فرشتوں کے ذریعے اللہ نے بتایا، تو نبی کے ذریعے سے اللہ نے نہیں بتایا؟ یہ کس کے ذریعے سے بتایا؟ ایسا ہوگا فرشتوں کے ذریعے سے کہ نبی کے ذریعے سے؟ تو پھر علم غیب کیوں نہیں ہے؟ کیا ہے دیکھو آپ کو چبائیں گے لوگ. قرآن کریم میں جب اللہ تعالی نے فرشتوں سے کہا مجھے ان چیزوں کے نام بتاؤ, انہوں نے کیا کہا؟ سبحانک لا علم لنا الا ما علمتنا. صحیح ہے, سبحانک, اے اللہ تو ہر عیب سے پاک ہے, تیرا کوئی کام غلط نہیں ہوتا ہے. لا علم لنا الا ما علمتنا, ہمارے پاس کوئی ایسا علم نہیں ہے جو تو نے ہم کو نہیں سکھایا, ہمارے پاس تو وہی علم ہے جو تو نے ہم کو سکھایا. تو فرشتوں کے پاس جو بھی علم ہے وہ کس کا سکھایا ہوا ہے؟ کون بول رہا ہے؟ فرشتے. اور یہ کون ہم کو بتا رہا ہے؟ کہاں ہے یہ جملہ؟ قرآن میں, سبحانک لا علم لنا الا ما علمتنا. اے اللہ ہمارے پاس تو کوئی علم ہے ہی نہیں سوائے اس علم کے جو تو نے ہم کو سکھایا ہے. تو معلوم ہے فرشتوں کو جو بھی چیز معلوم ہوتی ہے وہ کس کے بتانے سے؟ تو ظاہر بات ہے اللہ نہیں بتایا ہوگا, کیونکہ اگر ان کو معلوم ہے تو اللہ بتاتا ہے, قرآن میں ہی ہے. تو دلیل اس کی کہاں ہے؟ سورہ البقرہ میں. سمجھ میں آیا؟ ٹھیک ہے, تو اتنا اس کو ہم ختم کرتے ہیں. یہ بخاری مسلم کی روایت ہے. ابن عبد البر کہتے ہیں, اس کو ابن عبد البر نہیں پڑھنا, عبد البر یا عبد البر؟ بر بھلائی کرنے والا اور بھلائی قبول کرنے والا, اور بر یعنی بھلائی. عبد البر یعنی بھلائی کا بندہ, نیکی کا بندہ, اور عبد البر یعنی بھلائی کرنے والا, احسان کرنے والا, نیکی قبول کرنے والے کا بندہ. یاد رکھیے اس کو. کہتے ہیں کل من احدث فی الدین فہو من المطرودین عن الحوض کالخوارج والروافض وسائر اصحاب الاہواء. شرح مسلم میں امام نووی نے ذکر کیا ہے. ابن عبد البر کہتے ہیں کہ وہ تمام لوگ, ہر وہ شخص جس نے دین میں بدعت ایجاد کی, وہ حوض کوثر سے دھتکارے جانے والوں میں سے ہوگا. کل خوارج والروافض, خوارج خارجی فرقہ, جو پہلا فرقہ اسلام کی تاریخ میں جنہوں نے حضرت علی کو کافر کہا, خوارج, اور روافض, رافضی, شیعوں میں سے ہوتے ہیں, غالی درجے کے رافضی. وسائر اصحاب الاہواء, اور اسی طرح سے سارے بدعتی فرقے. اصحاب الاہواء خواہشات کی اتباع کرنے والے, یعنی بدعتی. اہل بدعت کو علماء کیا کہتے ہیں؟ اصحاب الاہواء. تو اسے معلوم ہوا کہ علماء نے بدعتیوں کو بھی اسی کے ضمن میں, اسی حدیث کے ضمن میں لیا ہے. تو یہ پانچواں نقطہ ہمارا پورا ہوا. مزید انشاءاللہ کچھ چیزیں ہیں جو اگلے درس میں ہم مکمل کریں گے. اس کے بعد ایک درس ہمارا رہ جائے گا, بدعت سے متعلق شبہات اور ان کا ازالہ. یہ رمضان بعد میں سمجھتا ہوں ہوگا. اس کے بعد اپنا ایک ہی درس بچ جائے گا میرے خیال سے. ایک بچے گا کہ دو؟ ایک درس رہ جائے گا, اس میں انشاءاللہ ختم ہو جائے گا. اس کے بعد ہم اگلا درس رمضان کے بعد کریں گے. تفصیل انشاءاللہ اگلے درس میں ہم ذکر کریں گے کیا کس طرح سے ہوگا. سبحان اللہ.